أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وعليكم السلام ورحمة الله. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وعلى محمد
وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. ألف لام ميم. أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى محمد.
بحمد الله کی گفتگو آیه بسم الله میں ہے. آیه مبارکہ بسم الله، جیسا کہ آپ حضرات کے اذہان عالیہ میں ہے، کہ تمام قرآن مجید کا اگر ایک جملے میں خلاصہ کیا جائے تو بسم الله الرحمن الرحیم بنتا ہے. اس اعتبار سے تمام وہ علوم جو علوم توحید اور علوم آخرت کہلاتے ہیں، وہ تمام علوم اس ایک جملے سے مستنبط ہوتے ہیں. ایک جملہ بسم اللہ سے تمام علوم مستنبط ہوتے ہیں، استنباط ہوتا ہے. استنباط کسے کہتے ہیں؟ استنباط کا لفظ خود قرآن مجید میں بھی آیا ہے. وعلیکم السلام. جو لوگ استنباط سے گھبراتے ہیں، اجتہاد استنباط ہے، اجتہاد سے گھبراتے ہیں، استنباط سے گھبراتے ہیں. خود لفظ استنباط قرآن مجید میں آیا ہے، اور استنباط کا روٹ ورڈ ہے نون بیط نبط، استنبط. نبطا استنبطا کے لغوی معنی یہ ہے کسی زمین کو گہرائی تک کھودنا اور پھر پانی نکالنا. جس طریقے سے زمین کھود کے پانی نکالتے ہیں، اسی طرح عبارتوں کو شکافتہ کر کے معنی نکالنا، اس کا نام ہے استنباط. عبارت تو سبھی پڑھتے ہیں، الفاظ تو سبھی پڑھ لیتے ہیں، مگر ان الفاظ کے اندر جو آب حیات معنوی ہے، جو علم ہے، اس کا استنباط کرنا، اس کا استخراج کرنا، یہ ہنر چاہتا ہے، یہ محنت چاہتا ہے. اب یہاں پر جو ابھی ظاہری ڈر ڈر کے تو میں اصطلاحیں استعمال کرتا ہوں، उससे भी आप हजरात वहशत करते हैं। यहां पे अभी जाहिरी बहसें बहुत हैं, वाकई क्या पुरबरकत जुमला है। अल्लामे मजदुद्दीन फिरोजाबादी अरबी जबान के बहुत बड़े लुगत निगार हैं, डिक्शनरी लिखी है उन्होंने बहुत तफसीली। वो लिखते हैं लफ्ज़ अल्लाह के बारे में 30 कौल हैं, 30, एक दो नहीं, 30 कौल कि लफ्ज़ अल्लाह की हकीकत क्या है। अब जाहिर इन चीजों से आशना होना चाहिए ना। लफ्ज़ अल्लाह एक कौल यह है कि असलन ये लफ्ज अरबी नहीं है, सुरियानी है, असल में था लाहा, आखिर से अलिफ गिरा के शुरू में अलिफ लाम लगा दिया तो हो गया अल्लाह। ये एक कौल है। एक कौल यह है कि नहीं साहब ये सुरियानी नहीं बल्कि अरबी ही है, मगर ये न इसमें ज़ात है न इसमें आलम है, ये भी सिफत है, मुश्तक है, कलिमा अल्लाह के लिए इस्तेमाल होता है। ये कौल है। एक कौल ये है कि नहीं ये कलिमा अरबी है और अल्लाह सुबहाना हुआ ताला के लिए इस्तेमाल होता है, लेकिन आलम बिलवा नहीं है, आलम बिलगलबा है। अब ये क्या होता है? आलम के मानी तो आप समझते हैं आलम यानी प्रॉपर नाउन। आलम कभी बिलवा होता है यानी कोई वाज़ उसको वाज़ा करता है, नाम रखने वाला नाम रखता है। जैसे आपके यहाँ बच्चे की विलादत होती है तो आप नाम रखते हैं, तो कस्द इरादा होता है, मौज़ू लह मुअय्यन होता है, लफ्ज आप लेते हैं और उसके लिए मखसूस कर देते हैं। तो अल्लाह सुबहाना व ताला की ज़ात पाक के लिए किसी ने ये लफ्ज मखसूस नहीं किया। अगर मखसूस करता कोई एक शख्स तो वो वाज़ह होता, अल्लाह की ज़ात मौज़ू लह होती, ये लफ्ज वज़ा होता और आलम बिलवाज़ा कहलाता। कहते नहीं ये आलम बिलवा नहीं, आलम बिलगलबा है। बिलगलबा के मानी है कि आप किसी शख्स को या किसी चीज़ को या किसी शहर को किसी एक नाम से पुकारना शुरू कर दें। बहुत से लोग नाम रख दें और पुकारने लगे, पुकारते पुकारते उसका वही नाम पड़ जाए, ये आलम बिलगलबा है। कुछ कहते हैं नहीं साहब ये आलम बिलगलबा नहीं, आलम बिलवा है। इसमें भी कई राय हैं कि आलम बिलवा है, किसने वज़ा किया है, वाज़ इंसान है या वाज़ खुद अल्लाह सुबहानहु व तआला की ज़ात है। अल्लाह ने ये लफ्ज अपनी ज़ात के लिए मखसूस किया। ये जो बहस है कि आलम है या नहीं, हर एक के अपने दलायल हैं। कहते हैं लफ्ज अल्लाह ज़ात अल्लाह के लिए आलम जो लोग नहीं मानते वो कहते हैं हम इसलिए नहीं मानते, आलम तो उसका रखा जाता है जो ज़ात मुअय्यन हो और जिसकी तरफ इशारा किया जा सके। अल्लाह सुबहानहु व तआला की ज़ात हमारे लिए कहाँ मुअय्यन है, कहाँ हम उसकी तरफ इशारा कर सकते हैं, वो मुशारुन इलैह वाक़ई नहीं हो सकता है, इसलिए मुमकिन नहीं है कि हम आलम के कायल हों उसके लिए। बस एक हकीकत है, इस्म है, जैसे इंसान तो किसी एक इंसान को इंसान थोड़ी आप कहते हैं, इंसान बहुत से इंसान है किसी मखसूस, इसलिए अल्लाह अल्लाह की ज़ात है, लेकिन अल्लाह आलम नहीं है। अगर आलम होगा तो हम उसकी तरफ इशारा कर सकें, ये एक दलील है उनकी। غرض کہ اس لفظ اللہ میں لفظی اعتبار سے اہل لغت میں 30 یا 30 سے زیادہ قول موجود ہیں. اگر ہر قول پر گفتگو کی جائے اور ان کے دلائل کو سنا جائے اور ان کے دلائل کو پرکھا جائے تو ظاہر ہے کہ لفظ اللہ پر میرا خیال ہے کہ 30 دن کی گفتگو تو لفظ اللہ پر ہو جائے. لفظ اللہ. لیکن میں آپ حضرات کے سامنے صرف ابھی ایک ایک چیز فہرست سنا رہا ہوں, مطالب تھوڑی بیان کر رہا ہوں, فہرست سنا رہا ہوں. اس فہرست سے بھی تو مانوس ہو جائے طبیعت, وحشت نہ ہو. جو یہاں پر اہم بحث ہے جس کی طرف کل اشارہ کیا تھا میں نے, اس کی طرف ذرا آج زیادہ تفصیلی اشارہ ہوگا. وہ بھی اشارہ ہم نے کہا تھا اسی آیہ مبارک ہے بسم اللہ کے ضمن میں علم الاسماء پر گفتگو ہو سکتی. نام کس طرح رکھتے ہیں آپ, اللہ سبحانہ و تعالی کے نام کیا کیا ہیں, نام میں اور ذات میں اور ذات میں اور صفت میں کیا رشتہ ہوتا ہے اور نام میں اور صفت میں کیا رشتہ ہوتا ہے. اب یہاں پر بس سنا دوں گا اور ممکن ہے ایک آدھ مثال سے بات واضح ہو جائے. اصطلاح کا فائدہ یہ ہوتا ہے کہ لمبی چوڑی 10-20 صفحے کی بحث کو آپ ایک لفظ میں سمیٹ کے کہہ دیتے ہیں. اصطلاح کا فائدہ یہ ہوتا ہے. چنانچہ منطق کی اصطلاح میں آپ حقیقت کو, کسی حقیقت کو یا حقیقت مطلقہ کو اگر آپ اس کو لا بشرط اس کے لیے نام تلاش کریں گے, تجویز کریں گے, لحاظ کریں گے, یا بشرط لا کریں گے, یا بشرط شے کریں گے, یا لا بشرط شے یا بشرط لا شے, یہ جو اصطلاح منطق میں ہے اس کی معنویت ہے. اب ظاہر بالکل فنی بحث چھوڑ کے اصطلاحیں میں نے ایسے ہی ذکر کر دی, ذہن میں پڑی رہیں گی, کان میں پڑی رہیں گی, احساس ہوگا کہ کبھی ٹکرایا تھا یہ لفظ کان کے پردے سے. دیکھیے اس کا بھی فائدہ ہوگا. ابھی حال کی بات ہے, اب اتنی بھی حال کی نہیں لیکن کوئی میرا خیال ہے کہ 10-12 سال پہلے فرانس کے ایک سائنسدان نے ایک نیا نظریہ پیش کیا جس سے سائنس کی برادری میں بڑا انقلاب برپا ہوا, بڑی بحث چل پڑی. اور اہل دین کے لیے بھی وہ بحث اہم تھی اور اہم ہے. اس سائنسٹسٹ کا نام غالباً جیکس بینوینسٹ ہے. ڈاکٹر بینوینسٹ نے ایک نظریہ پیش کیا تھا, تھیوری آف میموری آف واٹر. تھیوری آف میموری آف واٹر کیا ہے؟ اسی لندن میں بڑا ہنگامہ ہوا تھا. لندن سے ایک میگزین شائع ہوتا ہے, جرنل شائع ہوتا ہے سائنس کا, جس کا نام ہے نیچر. بہت معیاری پرچہ ہے. نیچر میں اگر کوئی کسی سائنٹسٹ کا مقالہ چھپ جاتا ہے تو اس کے لیے باعث عزت سمجھا جاتا ہے. اور پیور سائنٹیفک اور پیور ریسرچ پیپرز اس میں چھپتے ہیں, پاپولر سائنس کی کا میٹر اس میں نہیں چھپتا ہے. ٹھوس تحقیقی مقالے, نظریہ ساز مقالے. نیچر کے ایڈیٹر کے پاس جب جیکس بینوینسٹ نے اپنا پیپر بھیجا جس میں انہوں نے تھیوری آف میموری آف واٹر کو ایکسپلین کیا تھا, تو اس نے ریجیکٹ کر دیا وہ پیپر اور کہا یہ بہت بڑا سائنٹیفک فراڈ ہے. ظاہر ہے کہ وہ فراڈ نہیں تھا. तो डॉक्टर जैक्स बेनवेनिस्ट ने एहतजाज किया और फिर साइंस बिरादरी दो हिस्सों में बढ़ गई। बहुत से लोग कहने लगे कि ये जैसे गैलीलियो और दूसरे बड़े साइंसदानों के नजरियात थे कि बाद में ये 150 बरस बाद रिकॉग्नाइज किए जाएंगे, उस तरह का नजरिया है। और कुछ ने जाहिर उनका साथ नहीं दिया। ये थ्योरी थी क्या? और मैं क्यों कह रहा हूं कि इससे अहले दीन को भी कंसर्न होना चाहिए। थ्योरी ये थी कि उसने ये तजर्बा करके देखा कि वाटर के मॉलिक्यूल्स जब किसी एलिमेंट से कहीं पर रिएक्ट होते हैं या टच होते हैं, कोई साबिका पड़ता है, तो वो साबिका उन मॉलिक्यूल्स में देर तक